الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. میرے محترم عزیز بھائیو، آج تو ہمیں پارہ آخری جو کہ تراویح ہے آج، اور آخری پارہ ہے ہم جس کے مضامین کا جو ہے آج ہم جائزہ لینا ہے، اس کے خاص خاص مضامین کا. لیکن یہ یاد رہے کہ اس پارے کے اندر 37 صورتیں ہیں کل. اب 37 صورتوں کے بارے کے اگر آپ ڈیڑھ منٹ بھی اگر آپ اس میں ان کے بارے میں بات کریں ہر صورت کے بارے میں، تو پھر بھی آپ دیکھیں گے کہ ایک گھنٹہ جو ہے وہ لگ جائے گا اس صورت حال میں بھی. تو بہت زیادہ جو ہے، اور پھر 37 صورتوں کو بار بار 37 صورتوں کا اگر خلاصہ بھی رکھیں، مین مضمون جو مرکزی مضمون بھی رکھیں، تو مضامین کی جو چونکہ اس میں جو تکرار ہے اور مضامین کے جو اوور لیپنگ ہے، اس وجہ سے تھوڑی سی آپ کو کنفیوژن ہوگی کہ جو ہے کون سی صورت جو ہے وہ اس میں کیا ہے. تو اس کے لیے میں نے جو ہے یہ سوچا ہے کہ جو پارے کے جو اہم صورتوں کا جو خلاصہ ہے، صورتوں کے مرکزی مضامین، تو آپ افضال بھائی ڈاؤن لوڈ کر اپلوڈ کر دیں گے ویب سائٹ سے، وہاں سے دیکھ لیجئے اس کے اس میں. لیکن آج ہم مجموعی طور پر جو قرآن کو ہم نے جتنا آج تک ہم نے یہ دیکھا کہ ہم نے اس کے خلاصہ پڑھا ہے، تمام پاروں کے تمام صورتوں کے جو اہم مضامین ہیں ان کا جو جائزہ لیا ہے، تو اس کے حوالے سے جو ایک نقشہ بنتا ہے کہ قرآن کس قسم کی کتاب ہے، قرآن کس قسم کا نظام پیش کرتا ہے، قرآن کس قسم کی ذمہ داریاں ہم پہ عائد ہوتی ہیں، اپنے پڑھنے والوں پہ یہ عائد کرتا ہے، اور پھر تھوڑا سا اس پہ مزید جو کہ ہم قرآن کے حوالے سے پڑھا تو ہے، لیکن نبی اکرم صلی اللہ علیہ وسلم نے بھی اس کو کس طریقے سے پیش کیا ہے. تو میں نے یہ اس پہ سوچا ہے کہ اس پہ تھوڑی سی بات کر لی جائے، تاکہ ہمیں مجموعی طور پر جتنا بھی ہم نے آج پڑھا ہے یہ سارا، اس کا ہمیں مجموعی طور پہ ہمیں ایک آپ کہہ لیں کہ اس کا خلاصہ، ذمہ داریوں کے حوالے سے جو آگاہی، تھوڑی سی سمجھ، اور ہمیں کیا کرنا چاہیے اس حوالے سے، اور کیا وہ چیز ہے جو ہمیں عام طور پر ہماری زندگیوں سے یا ہمارے مجموعی طور پر مسلمانوں کی اجتماعیت سے وہ چیزیں جو ہے مفقود ہیں یا مطلوب ہیں، وہ چیزیں ان کا جو ہے وہ ذکر کیا جائے، تو میرے خیال میں زیادہ وہ ہوگا، مفید ہوگا انشاءاللہ. اس صورت میں تو جتنی یہ جو پارے کے اندر جتنی صورتیں ہیں، یہ ساری کی ساری مکی صورتیں ہیں، ان کے بارے میں ہم نے کل بات کر لی تھی، اور مکی صورتوں کا ایک اپنا مزاج ہے اور اس کے حساب سے ہم نے وہ بھی بات کی تھی. اور یہ جو آج پارا ہے جو آ رہا ہے، اس کے اندر بھی سوائے دو ایک دو صورتوں کے زیادہ تر جو ہے وہ صورتیں جو ہے وہ، ایک سورہ نصر ہے اس کے بارے میں کہا جاتا ہے کہ وہ مدنی ہے، یا پھر البینہ کے بارے میں بھی جو ہے وہ ہے، اور موعظتین کے بارے بھی مختلف رائے جو ہے موجود ہیں، ورنہ ساری کی ساری جو ہے وہ مکی صورتیں ہیں. اب ان مکی صورتوں کے اندر چار مسائل جو ہے بہت ان کے جان لے کے اہم. ایک تو مسئلہ مبدا ہے، ابتدا، کہ انسان اور کائنات کی تخلیق و آغاز، جس کے جو ہے بار بار اس کا ہوا ہے کہ آغاز بھی اللہ تعالیٰ نے کیا، اس کے انجام بھی اس کو اس نے تک پہنچائے گا، اور جب انجام پہ پہنچائے گا قیامت کا جو احوال ہے وہ اس کے اندر بہت زیادہ ہے. پھر معاد کا مسئلہ ہے، دوسرا معاد کا مسئلہ ہے دوبارہ لوٹنا، جی دوبارہ جی اٹھنا حساب کے لیے، حساب کتاب کے لیے، یہ بہت تفصیل سے بتایا گیا. پھر اس میں بشارتیں دی گئیں ان لوگوں کے لیے جو اس دعوت کو مان لیں گے، اور انذار یقین کرایا گیا ہے، یہ خبرداری جو ہے وہ بتائی گئی ہے نبی اکرم صلی اللہ علیہ وسلم کی طرف سے، کہ پیشگی انجام کی خبرداری ہے کہ دیکھو اگر تم نے اس کو جھٹلایا تو یہ انجام ہوگا. یہ چار جو ہے مضمون جو اس کے اندر بہت واضح ہیں، اور یہ چار مضمون ہی اس کے ان کے اندر جو ہے وہ چلتے ہیں. لیکن عزیز بھائیو، اگر ہم تھوڑا سا جو ہے وہ جو ہم نے قرآن کے حوالے سے اب تک پڑھا ہے اس کو اگر دیکھ لے، تو قرآن اللہ تعالیٰ نے ایک ایسی کتاب اتاری ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے جب اس پوری جو انسانی تاریخ کے اندر سب سے بہترین انقلاب برپا کیا، اور انسانوں کی سب سے بہترین جماعت اللہ کے نبی کرم صلی اللہ علیہ وسلم نے اپنے زیر تربیت جو ہے پروان چڑھائی، تو ان میں سے جو اس کے بارے میں اللہ تعالیٰ نے فرمایا، ہم پڑھائے ہیں ابھی حال ہی میں سورہ جمعہ کے اندر، کہ هو الذی بعث فی الامیین رسولا منھم یتلو علیہم آیاتہ وَيُزَكِّيهِمْ وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ. تو یہ چار باتیں بتائی ہیں کہ اللہ تعالیٰ، یہ وہی अल्लाह की ज़ात है, जिसने उम्मीदों के अंदर से एक रसूल उठाया, खुद उन्हीं में से जो उन्हें इस किताब की आयात सुनाता है, उनकी जिंदगी संवारता है, उनको किताब की और हिकमत की तालीम देता है। तो ये जो बात है, तो ये सारे के सारे काम जो है अल्लाह ताला के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को कुफर और शिर्क के अंधेरों से ईमान की नूर के अंदर लेके आए हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से उनकी रूहानी भी तत्हीर की है और उनकी जिस्मानी भी की है। ये सब के सब काम अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इस किताब से किए। अब ये किताब कौन सी किताब है, इसका जो है पस मंजर, इसका बैकग्राउंड क्या है? अब याद होगा कि जब अल्लाह ताला ने इंसान को जमीन पे उतारा, जहां से भी उतारा, तो अल्लाह ताला ने फरमाया कि फइम्मा याती यन्ना को मिन्नी हुदन, अब मेरी तरफ से कोई भी तुम्हें तुम्हारे पास जो हिदायत आएगी, फमन तबिया हुदाया फला खौफुन अलैहिम वला हुम यहज़नून, तो लोग जो मेरी इस हिदायत की पैरवी करेंगे उनके लिए कोई खौफ ना होगा, कोई रंज का मकाम ना होगा। रजीज भाई, ये वो बात है, और कुरान उसी सिलसिले की कड़ी है। जब अल्लाह ताला मुख्तलिफ अदवार के अंदर इंसानी तारीख में रसूलों के ऊपर जो किताबें, सहाइफ और हिदायत भेजता रहा है, उन सहाइफ की, उन किताबों की और उन हिदायत की आखिरी कड़ी जो है कुरान की सूरत में उतरी है। और इस पे जब ये उतरी है तो ये इसको अल्लाह ताला ने इतना ज्यादा मकाम अता फरमाया है कि इसको नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का वाहिद मौजज़ा इसको करार दिया, और खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इसको वाहिद मौजज़ा अपना करार दिया और फरमाया कि ये जो अब तुम्हारे पास आ गया है, अल्लाह ताला ने इरशाद फरमाया कुरान हकीम के अंदर, कुल बिफ़ज़लिल्लाह व बिरहमतिही फबिज़ालिका फलयफ़रहू, ए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, ये अल्लाह का फजल है, उसकी मेहरबानी है कि जो चीज उसने भेजी है उस पर तो लोगों को खुशी मनानी चाहिए, और ये जाहिर है जो चीज भेजी है तो अल्लाह ताला ने कुरान भेजा है, हुवा खैरुम मिम्मा यजमऊ, ये उन तमाम चीजों से बेहतर है जिसे लोग दुनिया में इकट्ठा करते हैं, कलेक्ट करते हैं। अब लोग फरमाया कि ये सबसे ज्यादा जो है, और इसके बारे में मैं आपको ये भी बता दूं कि अल्लाह ताला की बेशुमार जो है नेमतों का जिक्र हमने कुरान हकीम में अब तक पढ़ा है, अल्लाह ताला ने ये चीजें पैदा की हैं और वो पैदा किया है, और नेमतों को किस फरावानी से रखा है और किस कदर मैयड अमाउंट, जिस कदर इंसानों की जरूरत थी, और उसके रबूबियत के तकाजों के अंदर बहुत सारी नेमतों का जिक्र किया है, लेकिन अल्लाह ताला ने किसी नेमत का वो अपना एहसान नहीं करार दिया। बहुत नेमतें रखी है बेइंतहा, बल्कि हर नेमत जो इस कायनात के अंदर मौजूद है वो अल्लाह ताला की तरफ से, लेकिन उन तमाम नेमतों में एक नेमत ऐसी है जिसको कहा कि ये मेरा एहसान है, और वो कुरान की नेमत है। क्या फरमाया अल्लाह ताला ने, सूरह इमरान फरमाया लकद मन्नल्लाहु अल मोमिनीन, दर हकीकत तो अल्लाह ताला ने बहुत बड़ा एहसान किया है मोमिनीन के ऊपर। कैसे? इज बाअथ फीहिम रसूलन मिनहुम अनफुसिहिम, जब उन्हीं में से एक रसूल भेजा उन्हीं में से, यतलू अलैहिम आयतिही व युज़क्कीहिम व युअल्लिमुहुल किताबा वल हिकमा, और ये वही आयत है कि इन्हीं रसूल के भेजने को और इस किताब के भेजने को, और किताब के जरिए से, किताब की तालीम के जरिए से, उसकी तलावत के जरिए से, उसकी हिकमत से जो है फरमाया कि इससे अल्लाह ताला ने मोमिनीन पर बहुत बड़ा इनाम फरमाया। मेरे भाइयो, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जो इस मुआशरे के अंदर इनकलाब बर्पा किया, आप इसको जान लेने जाए अच्छी तरह इस बात को कि दुनिया के अंदर ये बहुत जो है बात पते की बात है कि अगर हम दुनिया के अंदर तब्दीली चाहते हैं, लोगों को ये जो दावत का काम है और इंजार का काम है और तबशीर का काम, बशार का काम है और तबलीग का काम है और तज़कीर का काम है, ये सारे के सारे काम नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इसी कुरान मजीद के जरिए से किए, चाहे ये अंजार हो, चाहे तबशीर हो, तबलीग हो, तज़कीर हो, नसीहत और मौइज़त हो, तालीम और तरबियत हो, तज़किया हो, तस्विया हो, ततहीर हो और तामीर हो, ये सारे काम अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इसी कुरान हकीम से किया। आपकी जिंदगी से कोई मिसाल नहीं मिलती कि आपने ये सारे कामों में से कोई ऐसा काम किसी और फ्रेमवर्क में किया हो कुरान करीम के अलावा। तो कुरान करीम, फिर इस कुरान करीम की इन्हीं तालीमात की वजह से और इसी मरकजी हैसियत से फिर जो मुआशरे में तब्दीली आई वो इतनी जबरदस्त तब्दीली थी। अब देख, आपको पता है कि कौमों को तब्दील करना, कौमों के रस्म और रिवाज को तब्दील करना, उनके हजारों साल से जिस पे लोग चले आ रहे हैं, उन आदतों को, उन रस्म व रिवाज को, उस तहजीब को, उस कल्चर को, उस मजहब को। ये पता है आपको, एक इंसान बहुत बड़ा इनकी अटैचमेंट जो है, इंसान इनके साथ बहुत जो है स्ट्रांग बॉन्ड होता है इन चीजों के साथ, तो इनको बदलना बहुत मुश्किल होता है। छोटी सी चीज जिसे बचपन से हम जो है चले आ रहे हैं, जिसके ऊपर हमने बचपन में हमने देखा है, हमें बताया गया है, उसको छोड़ना हमारे लिए मुश्किल है। तो कुरान बड़ी हमगीर तब्दीली लाया और बड़ी देर पा तब्दीली लाया और बड़ी तेजी से जो है तब्दीली लाया। तो कुरान ने इन लोगों की, ये जो पूरा अरब मुआशरा था, इन लोगों की बिल्कुल फिक्र को बदल दिया, उनका सोच बदल दी, उनका नुक्ता नजर बदल दिया, उनकी अकदार बदल दी, उनके अजायम बदल दिए, उमंगे और शौक बदल दिए, उनकी खौफ और उम्मीदें बदल दी, उनके अखलाक और किरदार बदल दिए, उनकी जलवत और खलवत बदल दी, उनकी फरादियत बदल दी और उनकी इज्तमाहीत भी बदल दी, और उनके दिन और रात बदल दिया। और जिसको कुरान की जुबान में जो कहता है कि तो बदल अर्दो गैर अल्लाह वस्समाए, उनकी जमीन बदल दिया, उनकी आसमान बदल दी। तो ये इस तरीके से कुरान ये तब्दीली लाए। आज कोई अगर इस जो है इस मुआशरे के अंदर कोई तब्दीली लाना चाहता है और जो है उसी तरीके के ऊपर जैसे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, उसके सिवा कोई चारा नहीं है कि इसी कुरान की दावत दी जाए, इसी कुरान का जो है चर्चा किया जाए, इसी का बोलबाला किया जाए, इसी की तालीमात हो, इसी के ऊपर अमल हो, इसी के जो है वो दरूस हो, इसी की जो पब्लिशिंग हो, इसी की बुनियाद पे जो है वो इसकी तालीमात आम हो मुआशरे के अंदर, जो है घरों के अंदर, लोगों के खानदानों के अंदर, जो है तालीम निज़ाम के अंदर, हर जगह पे जो है इसको मरकजी हैसियत हासिल हो कुरान को। तो ये जो है वो जगह थी जैसे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जो इसको मकाम दिया और फिर इसके जरिए से जो तब्दीली आई। वरना आज जो है आप देख लें कि ये किस कदर देर पा तब्दीली थी कि एक तन तनहा शख्स मक्का की गलियों के अंदर जो है वो ऐलान करता है इसका, और कि मेरे ऊपर अल्लाह ताला ने कुरान नाज़िल किया है और तुम इस बीमारी क्या हो। और फिर उस दिन के बाद से आज का दिन है 1500 साल, और इस 1500 साल में ये मुसलसल ये मैसेज एक्सपेंड हो रहा है और लोग इसके साए के अंदर, आफत के अंदर जो है वो जगह पा रहे हैं और इसके अंदर जो है इसमें अपनी रिफ्यूज दिया, टेकिंग रिफ्यूज इन है। तो मेरे अजीज भाई, हालांकि दुनिया के अंदर और भी बड़े इनकलाब है, आप देखेंगे एक मंगोलों की सूरत के अंदर एक आंधी जो है वो उठी, जो है वो शुमाल मशरक से, और उसने जो है वो आधी से ज्यादा मालूम दुनिया को बहुत कलील वक्त के अंदर रौन डाला। लेकिन उसके पुश्त पे कोई जो है अखलाक न थे, कोई किरदार न था, कोई तालीमात न थी, और कोई ऐसी चीज न थी जैसी जो है वो जैसी उसके करीब करीब भी न थी जैसे कुरान हमारे मुसलमानों को पेश करता है। तो जिस तेजी के साथ वो आंधी उठी, उससे ज्यादा तेजी के साथ जो है वो तहलील हो गई और वो खत्म हो गई। और वो खुद लोग जो इस तूफान का हिस्सा थे, वो खुद लोग इसी कुरान का जो है वो इसी अलमरदार बन गए और इसी कुरान के साए आफत के अंदर आ गए। और फिर उन्होंने फिर दुनिया की इमामत जो है वो इसके साए में आकर और इसकी तालीमात को जो है वो अंगेज करके, उनकी तालीमात को तस्लीम करके फिर जो है दुनिया के इमाम जो है वो बन गए। तो आप देख लें कि ये किस कदर देर पा तब्दीली है जो कुरान लाया। कोई दूसरी ऐसी तब्दीली नहीं है जो इतनी देर पा जो है वो मौजूद हो। तो मेरे अजीज भाइयों, ये जो है इस अजीम तरीन मेहरबानी जो अल्लाह ताला ने इस उम्मत के ऊपर फरमाई है, हमारे ऊपर फरमाई है, इस अल्लाह ताला के इस एहसान से फैजाब होने वाले जो है, जो इस तरीके से हम हैं, ये अल्लाह ताला की जिस कदर नेमत हमारे ऊपर है, इसकी जिम्मेदारी भी इसी कदर जो है बहुत भारी है। ये मेरे अजीज भाई, अल्लाह ताला की ये नेमत जो है, ये रहमत है, ये अमानत अपने दामन के अंदर बहुत सारी जिम्मेदारियों की एक जो है पूरी लिस्ट और पूरी एक दुनिया रखती है अपने अंदर रखती है। अल्लाह ताला के इस फजल और इससे वाबस्ता जिम्मेदारियों का बारे गिरा जो है उठाने वाला जो है ये उम्मत है, उसके इस उम्मत के ऊपर जो है वो बहुत बड़ा जो है एक आप समझ लें कि एक वजन और एक जो है वो उठा हुआ है। तो मेरे अजीज भाइयों, ये जो है इस लिहाज से ये मुसलमानों को ये जिम्मेदारी का हमें एहसास करना चाहिए कि हामिलीन किताब होने की सूरत में अल्लाह ताला ने हम पे कौन सी जिम्मेदारी। तो जरा सा थोड़ा सा इस पे देख लें कि ये जिम्मेदारियां हैं कौन सी। हमारी पहली जिम्मेदारी जो इस सिलसिले में आयद होती है वो ये है कि इसकी बताई हुई राह पे खुद चले। फिर दूसरा ये है कि इसकी रोशनी के अंदर, ये जो इसकी तालीमात हैं, इनकी रोशनी के अंदर अपनी जिंदगी के सफर को जो है वो उसका तय करें, यानी अपनी जिंदगी का हमारी रहनुमा जो हो, हमारी जो है हमारी उठक बैठक है, हमारा मतलब पूरी जिंदगी जो भी जो जिस चीज पे मुहित है وہ سارے کا سارا اسی قرآن کی جو ہے روشنی کے اندر ہو, اس کی تعلیمات کی روشنی کے اندر ہو. پھر اس کے نسخے شفا کو اپنی بیماریوں کے علاج کے لیے استعمال کریں. اور کتنی ہی آج مسلمانوں کو دیکھ لیں کہ اخلاق کے حوالے سے اور کردار کے حوالے سے روحانی بیماریاں جو ہے جس طریقے سے ہیں, ان سب کا کے لیے جو ہے قرآن ایک نسخہ شفا کی حیثیت رکھتا ہے. پھر اپنے دل, اپنی سوچ, اپنی فکر و عمل, اپنے سیرت و کردار کو اسی کے بنائے ہوئے سانچے اندر جو ہے وہ ڈھالیں. اس کا ایک آپ دیکھ لیں کہ اس کا سانچہ ہے کردار کا, اور اس کا جو ہے فکر و عمل کا اور سیرت و کردار کا جو ڈھانچے ہے اس میں اپنے آپ کو جو ہے ڈھال دیں, اسی سانچے سے جو اپنے آپ کو نکالیں. ہماری دوسری جو ذمہ داری آتی ہے وہ بھی اس پہلی سے جڑی ہوئی ہے کہ جب ہم خود عمل کریں تو یہ جو ہدایت جو ہم تک پہنچی ہے یہ ہمارے لیے مسلمانوں کے لیے صرف نہیں ہے, یہ ہدی للناس ہے, تمام انسانوں کے لیے ہے. اور اس ہدایت کو تمام انسانوں تک پہنچانے کی جو ہے وہ صحیح کرنی چاہیے, اس کو اس پہ چلنے کی دعوت دینی چاہیے کہ خود بھی چلیں اور پھر سے دوسروں کو بھی اس کی دعوت دیں کہ یہ وہ راستہ ہے جو ہمیں کامیابی تک پہنچا سکتا ہے. اس دنیا کے اندر بھی اللہ تعالیٰ کی خوشنودی کا باعث بنے گا اور آخرت کے اندر بھی اللہ تعالیٰ کی خوشنودی کا باعث بنے گا. پھر اندھیرے راستوں پہ جو 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 ہمیں اللہ تعالیٰ نے جو روشنی دی ہے عطا کی ہے, اندھیرے راستوں کے مسافروں کو جو ہے اس روشنی کا جو ہے وہ روشنی میسر کرنا, روشنی سے راہ دکھانا تاکہ وہ جو ہے حقیقت کو پا سکیں. اور لوگ جو بیمار ہیں دنیا سے اس تک اس بیماری کی اور یہ قرآن کی صورت کے اندر کی یہ جو دوا ہے یہ ان تک پہنچانا, یہ بھی ہماری ذمہ داری بنتی ہے. عزیز بھائیو, قرآن کے ساتھ تعلق کی دو بنیادیں ہیں, اس کے تعلق کی جو ہوتے کہہ سکتے ہیں دو اسپیکٹ ہے, ایک انفرادی ہے اور ایک جو ہے وہ اجتماعی ہے, ایک شخصی جو ہے اور دوسرا جو ہے پوری امت کا ہے. تو یہ دو قرآن کے ساتھ ہمارے تعلق ہیں. اگر آپ تھوڑا سا ہم اس پہ جائزہ لے لیں کہ ہمارا تعلق قرآن کے ساتھ ہمارے رویے جو ہے وہ دونوں حیثیتوں سے کس طرح ہیں, بحیثیت فرد انفرادی حالت میں یا بحیثیت قوم امت مسلمہ کی حیثیت سے, ہم کہہ سکتے ہیں کہ مجموعی طور پر قرآن سے ہمارا تعلق جو ہے ہمارا رویہ اغماز کا ہے, اعراض کا ہے, دوری کا ہے اور مہجوری کا ہے. اب یہ ساری کی ساری جو ہے یہ قرآن کی اصطلاحات ہیں اور اب مختلف استعمال بھی ہوتی رہی ہیں, تو ہم اس پہ تھوڑی سی جو ہے بات کرتے ہیں. قرآن سے جو ہے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ القرآن حجت, یہ القرآن حجت لک او علیک, یہ قرآن جو ہے یہ حجت ہے, یہ تمہارے لیے حجت ہے, تمہارے اوپر حجت ہے, او علیک یا تمہارے اوپر حجت ہے, یعنی یہ تمہارے لیے حجت ہوگا یا تمہارے خلاف حجت ہوگا. اب ہمیں جو ہے وہ جان لینا چاہیے کہ کس صورت کے اندر قرآن ہمارے لیے حجت ہوگا اور کس صورت میں قرآن ہمارے خلاف حجت ہوگا. یعنی قرآن جو ہے استغاثہ پیش کرے گا کہ یہ لوگوں نے قرآن کو چھوڑ دیا تھا, یا پھر یہ کہے گا کہ میرے رب انہوں نے قرآن کو اپنا جو ہے مجھے اپنا اوڑھنا بچھونا بنا رکھا تھا, انہوں نے زندگی ایسے بسر کی میرے ساتھ تو میری شفاعت جو ہے قبول فرما. اس طریقے سے جو ہے یہ دونوں صورتوں میں قرآن جو ہے اب اس بات کو جان لینا چاہیے کہ ایسا نہیں ہو سکتا کہ قرآن اللہ تعالیٰ نے ہمارے لیے بھیج دیا ہے, اب ہم چاہیں یا نہ چاہیں ٹھیک ہے قرآن بھیج دیا ہے میرا اس کے ساتھ جو ہے میں یعنی دامن نہیں چھوڑا سکتے اس کے ساتھ کسی صورت کے اندر بھی, کوئی نہ کوئی تو رشتہ اب دونوں رشتوں میں سے ایک رشتہ جڑ گیا, یا تو قرآن کے ساتھ کا رشتہ ہے یا قرآن سے اغماز کا یا اعراض کا یا دوری کا رشتہ ہے. بہرحال دونوں صورتوں کے اندر اس کے جو ہے عواقب ہے, تبھی اس بات کو اچھی طرح سمجھ لینی کہ القرآن حجت علیک, قرآن تمہارے لیے حجت ہے یا میرے لیے. تو ہم میں سے ہر شخص کو جان لینا چاہیے کہ کیسا ہے میرا معاملہ اس کے ساتھ, یہ میرے خلاف حجت ہوگا یا میرے لیے حجت ہوگا. اللہ تعالیٰ سے دعا کرنی چاہیے کہ اللہ تعالیٰ اللہم اجعلنا حجتن یا رب العالمین, اے اللہ قرآن کو ہمارے لیے حجت بنا, ہمارے خلاف حجت نہ بنا. آمین. یہ جو اعراض کا لفظ ہے, اعراض کا مطلب ہے دوری, قرآن سے دور ہو جانا, یا پھر مہجوری کا لفظ ہے, مہجور ہجرت سے ہے, ہجرت قرآن ہجرت کر جانا, قرآن سے دور ہجرت کر جانا, دور چلے جانا, یا پھر اغماز ہے, صرف نظر کر لینا, قرآن کو جو ہے کوئی اہمیت نہ دینا, قرآن کو پس پشت ڈال دینا, یا پھر مدانت ہے جو ہے وہ کمپرومائز ہے اور جو ہے یا پھر بے پرواہی ہے, یہ ساری باتیں جو ہیں یہ سب مجموعی طور پر اس سے قرآن سے اعراض کے اندر آتی ہیں. یا پھر اگر ہم یہ کہہ لیں کہ قرآن کے हम पर जितने हकूक आयद होते हैं, चाहे वो इनफरादी सतह पे हैं चाहे वो इज्तिमाई सतह पे हैं, उन उनका पूरा ना करना कुरान का जो है एराज है। अब सवाल पूछेंगे कि कुरान के कौन से हकूक हम पर आयद होते हैं, तो कुरान के बेशुमार हकूक हैं जो हम पर आयद होते हैं। अगर हम जो है उनको इनम्बरेट कर लें तो उसका पहला कुरान का हक ये है कि कुरान के ऊपर ईमान लाया जाए, उसकी तहजीम की जाए, फिर कुरान को पढ़ा जाए उसकी तिलावत और तर्तील के साथ, फिर उसको समझा जाए, उस पर गौर और तदब्बुर किया जाए जिससे हमें तज़कीर हासिल होगी और तदब्बुर भी जो है हमें तदब्बुर का मौका भी मिलेगा, फिर उस पर अमल करना लाजमी है, ये उसके अकामत उसके कुरान के जो अहकाम है उसकी अलाम उसकी अकामत के अंदर उस जुमरे में आएगा, अकामत दीन के जुमरे में आएगा, और फिर उसके बाद इस कुरान को दूसरे लोगों तक, दुनिया के दूसरे लोगों तक पहुंचाना, यानी तबलीग भी और तबजीन भी कुरान को खोल के बयान करना। और मेरे अजीज भाइयों, इसी कुरान से एराज जो है ये बहुत बड़ा जो है सब्जेक्ट है, टॉपिक है कुरान का और हदीस का। आप देखिए कुरान में अल्फुज अल्फुरकान में अल्लाह ताला ने वाज़ह वकाल रसूल या रब इन कौम इत्तखज़ू हाज़ल कुरान महजूरा, रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाएंगे कयामत के रोज, ऐ मेरे रब मेरी कौम ने इस कुरान को छोड़ रखा था। जरा इसको जरा इमेजिन करें, विजुअलाइज कीजिए सूरत हाल ये जो है और नतज और इसके वाक़े, अल्लाह का दरबार है, हकम जो है वो फैसला करने वाला अल्लाह है, रसूल सल्लल्लाहु अलैहि वसल्लम की फरियाद है इस्तगासा, उनकी हैसियत बतौर इस्तगासा के, हामिलीन कुरान जो हैं वो मुल्ज़िम हैं मुद्दा अलैह हैं, हामिलीन कुरान हम, हमारे खिलाफ जो है ये इस्तगासा है और हम मुल्ज़िम हैं, पेश होंगे अल्लाह ताला की अदालत में, और नबी सल्लम का जो है वो पटिशनर हैं, और फर्द जुर्म क्या है, कुरान के हकूक अदा नहीं किए। अल्लाह ताला वकाल रसूल, अभी जो हमने जो 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 वकाल रसूल या रब इन कौम तखजु हाजर कुरान महजूरा, ये जो है कि ऐ मेरे रब कौम ने इसको कुरान के हकूक अदा नहीं किए, आप खुद ही फैसला कर ले इस पटिशन का अल्लाह के हुजूर, अल्लाह की अदालत के अंदर क्या नतीजा निकलेगा, जिसमें पटिशनर खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम हैं, हकम जो है वो अल्लाह ताला अल्लाह खुद है, अल्लाह का दरबार है, और जो है मुल्ज़िमान जो है वो हम हैं, हामिलीन कुरान है। मेरे अजीज भाई बहुत ही ग्रेव मामला है, बहुत ही जो सीरियस मामला है ये। अच्छा फिर इसके बाद ये देख लें कि कुरान से एराज या जो है कोई कुरान से दूरी, इसकी जो है एक गलतफहमी इसके बारे में पाई जाती है कि कुरान को छोड़ने का कोई खास पैमाना है और मियार है जो अभी सामने नहीं आया है और जिस पे हम नहीं पूरे नहीं उतरे। मेरे अजीज भाइयों, कुरान से एराज जो है इसकी बहुत सारी शक्लें, बेशुमार शक्लें हो सकती हैं, और इनको इब्न कईम रहमतुल्लाह ने एक जो अल फवाइद में एक मौजू हजरुल कुरान अनवा के मौजू से जो है इसको जो इकट्ठा जमा किया, फरमाया कि कुरान का इनकार करना, कुरान की नाशुक्री करना, कुरान को ना पढ़ना, कुरान पे गौर व फिक्र ना करना, कुरान के अहकाम को नाफिज ना करना, इसके दिए गए निजाम जिंदगी से इनहराफ करना, इस पे अमल ना करना, इसके कल्बी और बदनी अमराज के लिए शिफा हासिल कर ना करना, इसके अकायद, इसके अखलाक, इसके तज़किए नफ्स, इसके इबादात, मुआशरत, मईशत, तहजीब व तमद्दुन, सियासत व अदालत के कवानीन, मुख्तलिफ कवानीन जितने हैं उनको, उनसे इनहराफ करना, ये सारे का सब, ये सब के सब कुरान से एराज के अंदर शामिल है। इनमें से जिस चीज के ऊपर भी हम अमल नहीं करेंगे वो कुरान से एराज के मामले के अंदर आएगा। तो आप देख लीजिए कि कितना कुरान से सीरियस मामला है। अब थोड़ा सा अब इस पे हम गौर कर लेते हैं मुख्तसरन कि ये कुरान से एराज के नतायज क्या होंगे। मेरे अजीज भाई, इसके नतायज भी बहुत सीरियस हैं और बहुत बहुत फ्राइटनिंग है। अल्लाह ताला ने खुद कुरान में इरशाद फरमाया, मन आरद अन ज़िक्री फइन्न लहू मईशतन तंका, जो मेरे जिक्र से कुरान से मुंह मोड़ेगा उसके लिए दुनिया की जिंदगी तंग हो जाएगी, वनख्शुरुहु यौमल क़ियामत अअमा, और क़यामत के रोज उसे अंधा उठाएंगे और ये फिर इसी तरह जारी है, और वो कहेगा कि परवरदिगार दुनिया में तो मैं देखने वाला था, अब मुझे अंधा क्यों उठाया है। अल्लाह ताला फरमाएगा कि हाँ इसी तरह तूने हमारी आयात को जब तेरे पास आई थी तो तूने भुला दिया था, आज इसी तरह तुझको भुलाया जा रहा है। रजीज भाई ये देख रहे, और कुरान की तबजीन का, ये जो कुरान को खोल के बयान करने का हक अदा न करना, तो हम सूरह बकरा के अंदर पढ़ाए थे कि इन लजीने यक्तुमून मा अनज़लना मिनल बय्यिनात वल हुदा मिन बाद मा बय्यिनाहु लिन्नास बिल किताब, जो लोग हमारी नाजिल करदा روشن تعلیمات اور ہدایات کو چھپاتے ہیں. یہ نازل کردہ کون سی ہدایات ہیں؟ یہ قرآن کی ہدایات ہیں. درحال کہ ہم انہیں سب انسانوں کی رہنمائی کے لیے اپنی کتاب میں درج کر چکے ہیں. تو فرمایا تو یقین جانو کہ اولئک یلعنہم اللہ ویلعنہم اللاعنون, یقین جانو اللہ بھی ان پر لعنت کرتا ہے اور تمام لعنت کرنے والے بھی ان پر لعنت کرتے ہیں. میرے عزیز بھائیو, یہ بندے کے رونگٹے کھڑے کر دیتی ہے یہ آیت کہ اگر تم روشن تعلیمات اور ہدایات کو چھپایا, ان کو کتمان کیا, جب تم نہ, وہی کتمان کا لفظ ہے, اس کو کھول کے بیان نہیں کیا. اور اگلی جو آیت ہے وہ خوب بتا دیتی ہے, وہ اس کی ریمیڈی ہے اور ایکسپشن ہے. وہ کیا ہے؟ اِلَّا الَّذِينَ تَابُوا, لیکن وہ لوگ اس لعنت سے مبرا ہوں گے, بچ جائیں گے. اِلَّا الَّذِينَ تَابُوا, جو لوگ توبہ کریں گے, وہ اصلح اور اصلاح کر لیں گے, اور فرمایا وبجنو, اور کھول کر بیان کرنے لگیں گے. تو صاف ظاہر ہے کہ اس کو کھول کر نہ بیان کرنے کی سزا کے طور پر اللہ تعالیٰ نے لعنت فرمائی, اور جہاں فرمایا کہ اگر وہ توبہ کر لیں, رجوع کر لیں, جس کام کو نہیں کر رہے تھے وہ کرنے لگے, اصلاح کرنے لگے, اور جو ہے وہ بجنو, اور اس کو کھول کر بیان کر لیں, فَأُولَئِكَ أَتُوبُ عَلَيْهِمْ وَأَنَا التَّوَّابُ الرَّحِيمُ, تو میں ان کو معاف کر دوں گا اور میں بڑا بڑا درگزر کرنے والا اور رحم کرنے والا ہوں. پھر عزیز بھائی, قرآن کی اور جو ہے ایک مسئلہ کو ہمارے ساتھ اجتماعی طور پر قرآن کی کسی بات کو تسلیم کر لیتے ہیں, لیکن جو ہے جہاں پہ ہمارے معاشرے کی, ہمارے اجتماعی مفادات کی, ہماری ذاتی مفادات کی ذات پڑتی ہے, تو اس کو پس پشت ڈال دیتے ہیں. گویا یہ ایسے ہے جیسے قرآن میں ہے ہی نہیں یہ بات, یا ایسی ہے جیسے ہمیں پتہ ہی نہیں ہے. اور ان کے بارے میں افتومینون بعد الکتاب وتکفرون بعد, یہ بنی اسرائیل کو اللہ تعالیٰ نے ارشاد فرمایا, تم کتاب کے ایک حصے پر ایمان لاتے ہو اور دوسرے حصے کا کفر کرتے ہو. سبحان اللہ, میرے عزیز بھائیو, بہت سخت بات ہے اللہ کے نزدیک. ہمارے لیے تو ہم نے اس کو آسان بنا دیا, ایزی بنا دیا, جس بات کی طرف دیکھنا نہ ہو اس بات کو جو ہے بالکل صرف نظر کر لو, پتہ ہی نہیں ہے قرآن میں لکھی ہے کہ نہیں ہے, یا جو ہے اس کے خلاف چلے جاؤ بھی تو کوئی بات نہیں ہے. لیکن اللہ تعالیٰ کے ایسا نہیں, اللہ تعالیٰ جو اپنی اس کتاب کو, جو اس نے اتنا مقام دیا عظمت کا اور ہمارے لیے بھیجا ہے, اگر ہم اس کے ساتھ یہ معاملہ کریں گے تو بہرحال وہ یہ اس کے نتائج جو ہے وہ جو بھی اس سے پہلے بنی اسرائیل کا یہ معاملہ تھا, اور اگر ہم ایسا کریں گے تو ہمارے ساتھ. پر میں فما جزا میں یفل ذالک منہم, اگر ومن جزا میں یفل ذالک منکم, اگر تم میں سے جو ایسا کرے تو پھر اس کی جزا کیا ہوگی؟ الا خزی, سوائے اس کے کہ دنیا کی زندگی, فی دنیا الا خزی فی الحیات الدنیا, دنیا کی زندگی کے اندر ذلیل و خوار ہو کے رہیں, وہ یوم القیامت یردون الى اشد العذاب, اور آخرت میں شدید عذاب کی طرف پھیر دیے جائیں. عزیز بھائیو, دیکھ تو لیجئے کہ یہ قرآن کو جزوی طور پر ماننا اور قرآن کے کسی ایک حصے کا جو ہے انکار کرنا کس طریقے سے اللہ تعالیٰ کے ہاں سخت جو ہے وہ عذاب کا باعث بنے گا. اللہ تعالیٰ ہمیں اس سے محفوظ فرمائے, اللہ تعالیٰ ہمیں من نوان قرآن کے تمام احکامات پر عمل کرنے کی توفیق عطا فرمائے. قرآن سے اعراض کے سلسلے میں جو اس کے بارے میں جو ان پہ چلیں گے, نبی صلی اللہ علیہ وسلم نے فرمایا القرآن شافع, یہ قرآن کریم شفاعت کرنے والا ہے, مشفع, اس کی شفاعت جو ہے وہ مقبول ہے, وما حل مصدق, اور یہ قرآن اللہ تعالیٰ سے اس بندے کا مومن کا شکوہ کرے گا جو اس کی پیروی نہیں کرے گا. اندازہ کیجئے میرے بھائی, اور اس کے شکوے کی پھر تصدیق کی جائے گی کہ ہاں قرآن صحیح کہہ رہا ہے. فرمایا من جعلہ امامہ قادہ الی الجنہ, جس نے اس کو اپنا امام بنا لیا قرآن کو اور اس کی تعلیمات کو, قرآن اس کی قیادت کرتا ہوا اسے جنت میں لے جائے گا. ومن جعل خلفہ, اور جس نے اسے اپنے پس سے پشت ڈال دیا, اس کو اپنا امام نہیں بنایا بلکہ اس کے پیچھے ڈال دیا, اس کے آگے چلنے لگا, اس کے احکام کو کوئی درخو اتنا نہ سمجھا, تو پھر فرمایا کیا من جعل خلفہ ظاہری ساکہ الی النار, تو قرآن اس کے ہانگ کر, دھکیل کر جو ہے انہیں جہنم میں لے جائے گا. پہلے کے لیے فرمایا من جعلہ امامہ قادہ الی الجنہ, ان کو قیادت کرتا ہوا قرآن ان کو لیڈ کرتا ہوا ان کو جو ہے جنت میں لے جائے گا, اور جو اس کے پس پشت ڈال دیں ان کو دھکیلتا ہوا جو ہے اندر جو ہے جہنم میں لے جائے گا. اندازہ کیجئے کہ کیسی جو ہے قرآن, ایسی جو ہے وہ کتاب ہے کہ جو ایسے نہیں ہے کہ ہم چھوڑ دیں تو اس کے ساتھ معاملہ. طرح فرمایا کہ قرآن مجید کا ماہر جو ہے, قرآن مجید کا پڑھنے والا, اس کو پڑھانے والا, اس کو سمجھنے والا, اور لوگوں کے ساتھ اس کو جو ہے تبیین کرنے والا, معزز و محترم فرشتوں اور معظم اور مکرم انبیاء علیہ السلام کے ساتھ ہوگا. الماہر بالقرآن مع سفرت الکرام البررہ. قرآن مجید کا ماہر معزز اور محترم فرشتوں اور مکرم انبیاء علیہ السلام کے ساتھ ہوگا. والذی یقرأ القرآن وجتتعطع فیہ وہو علیہ شاق لہو اجران. اور جو شخص قرآن اٹکتا ہوا پڑھتا ہے, بڑی مشقت سے پڑھتا ہے, چاہے اس کی زبان رکتی ہے, چاہے وہ کون ذہن ہے یا موٹی زبان ہونے کی وجہ سے اسے مشکل ہے, یا اس کی ادائیگی میں اس کے لیے مشکل ہے قرآن کی, اور پھر بھی وہ کوشش کرتا ہے, اس کے لیے پڑھتا ہے, تو فرمایا کہ اس کے لیے دو اجر ہیں اللہ تعالیٰ نے دیے. اور میرے عزیز بھائیو, جب صحابہ اکرام جنگ احد میں شہید ہوئے اور نبی اکرم صلی اللہ علیہ وسلم نے ایک ایک قبر مبارک, ایک ایک قبر کے اندر دو دو صحابہ کو جو ہے دفن کیا, تو جب آپ خود دفن کرتے جا رہے تھے اور پوچھتے تھے کہ ان دونوں میں سے زیادہ قرآن کس کو آتا تھا, تو جب کہا جاتا کہ ان دونوں میں سے نصفاً اس کو قرآن, تو اللہ نبی رسول صلی اللہ علیہ وسلم جو ہے پہلے آگے اس کو آگے رکھ دیتے اس کی جو میت کو, اور اس کے بعد پیچھے جو ہے پھر دوسرے کو جو ہے وہ پیچھے رکھتے کہ اس کو پیچھے رکھے, اور فرماتے کہ میں قیامت کے دن سب پر گواہ ہوں گا. میرے عزیز بھائیو, یہ اس کی جو ہے وہ تھی. آپ کو پتا ہے کہ یہ حدیث ہم اکثر پڑھتے رہتے ہیں کہ جب بھی اللہ تعالیٰ کے گھروں کے اندر کسی گھر میں لوگ جمع ہوتے ہیں اور اللہ تعالیٰ کی کتاب کی تلاوت کرتے ہیں اور آپس میں سیکھتے ہیں اور سکھاتے ہیں, تو ان لوگوں پر سکون اور اطمینان نازل ہوتا ہے اللہ تعالیٰ کی طرف سے, رحمت الٰہی ان کو ڈھانپ لیتی ہے, فرشتے ان پر باندھ کر ان پہ جو ہے سایہ کرتے ہیں, اور اللہ تعالیٰ ملائے اعلیٰ کے فرشتوں میں ان کا ذکر فرماتا ہے. عزیز بھائیو, کتنی بہت بڑی جو ہے وہ اللہ تعالیٰ کی طرف سے فضیلت ہے. اور نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا, یا بزر لان تغدو فتعلم آیت من کتاب اللہ خیر اللہ کے من ان تسلی میت رکھا, کہ اے بزر, اگر تم صبح اس حالت میں کرو کہ تم نے اللہ کی کتاب میں سے ایک آیت سوچ سمجھ کر جو ہے پڑھ لی ہے, تو یہ تمہارے لیے 100 رکعت نماز سے بہتر ہے, اور اگر تم نے اس کا ایک باب سیکھ لیا ہے تو خواہ اس پہ تم نے عمل کیا یا نہیں کیا, یہ تمہارے لیے 1000 رکعتوں سے بہتر ہے. عزیز بھائیو, اللہ تعالیٰ نبی کے سنت فرمایا کہ اللہ تعالیٰ اس کتاب کے ذریعے سے, ان اللہ یرفع بهذا الکتاب اقواما وجدوا به آخرین, اسی قرآن کے ذریعے سے اللہ تعالیٰ بعض قوموں کو اٹھائے گا اور بعض قوموں کو گرائے گا. البیہقی کی حدیث کے اندر نبی صلی اللہ علیہ وسلم نے فرمایا, قرآن کے ماننے والوں, قرآن کو تکیہ نہ بنا لو, شب و روز کی گھڑیوں میں اس کی تلاوت کرنا, اس کی اشاعت اور اس کے پڑھنے کو رواج دینا, اس کے الفاظ کو صحیح سے ادا کرنا اور اس پر غور و فکر کرتے رہنا تاکہ تم کامیاب ہو جاؤ, جلد بازی کر کے اس سے دنیا کا صلہ مت چانا, اللہ کی خوشنودی کے لیے اس کی تلاوت کرنا, تو آخرت میں اس کا صلہ لازمی طور پر ملنے والا ہے. علامہ اقبال نے اسی لیے جو ہے وہ ارشاد کہا تھا کہ خار از مجوری قرآن شدی, ہم جو خار ہو گئے دنیا کے اندر اس وجہ سے ہو گئے کہ ہم نے قرآن سے مجوری اختیار کر لی ہے, دوری اختیار کر لی ہے. شکوہ سنجے گردش دوران شدی, یہ زمانے کی گردش کا شکوہ کرنا بالکل بے جا ہے کہ یہ گردش زمانہ ہے جو ہمیں نیچے لے گئی, یہ دراصل اس کی وجہ یہ ہے کہ ہم قرآن کو ہم نے چھوڑ دیا ہے. وہ کہتے تھے کہ اے چشبنا بر زمین افتندہ, اے وہ قوم, اے وہ امت جو اس زمین پہ شبنم کے قطروں کی مانند بے وقت پڑی ہے, بغل داری کتاب زندہ. عجیب بات ہے, تمہارے پاس یہ زندہ کتاب ہے اور تمہاری یہ حالت ہے کہ دنیا کے اندر تمہاری کوئی وقت نہیں ہے, تنکو کسی کے تمہاری وقت بن گئی ہے اور کتاب کے ہوتے ہوئے ہیں. اب ظاہر ہے کہ یہ بالکل اسی طرف اشارہ ہے کہ اللہ تعالیٰ نے اس کتاب کے ساتھ قوموں کا عروج وابستہ کر دیا ہے, لیکن کب؟ اس لیے جب ہم اس کو اپنے سینے سے لگا لیں گے. فرماتے تھے کہ فاش گوئم آنچے درے دل مسترس مزمرس, کہ میرے دل میں ایک راز ہے, میں تمہیں وہ راز, دل کا وہ راز جو ہے وہ آج بتانا چاہتا ہوں. میں این کتابیں نہیں اس چیزیں دیگر راز, یہ کوئی کتاب, یہ کوئی عام کتاب نہیں ہے, یہ بہت مختلف چیز ہے, یہ تو وہ کتاب ہے کہ جب تم اس پہ عمل کرو گے تو پھر یہ ساری دنیا جو ہے وہ تمہاری ہو جائے گی. میرے عزیز بھائیو, آپ نے ملاحظہ کیا ہے کہ یہ جو ہمارا معاملہ ہے اس کے ساتھ, قرآن کے ساتھ, یہ مہجوری کا معاملہ ہے. یہ معاملہ جو ہے, ہم یقین کیجئے کہ مجھے بعض اوقات میں اس کے اوپر سوچتا ہوں کہ کس طریقے سے ہم انفرادی طور پر بھی اور اجتماعی سطح پہ بھی کس طریقے سے ہم نے قرآن کو اپنے سے دور کر دیا ہے. آج جتنے بھی ہمارے مسائل امت مسلمہ کو پیش آ رہے ہیں, اسی وجہ سے آ رہے ہیں کہ ہم انفرادی سطح پر بھی اور انفرادی اجتماعی سطح پر بھی اس کے حقوق ادا نہیں کر رہے ہیں. پھر عزیز بھائیو, ہم اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہم نے جو کچھ بھی قرآن کے اندر پڑھا ہے ابھی تک, ہمیں اس کے اندر بہت ساری غلطیاں بھی ہوئی ہوں گی, اللہ تعالیٰ ہماری اور خاص طور پر میری ان غلطیوں سے درگزر فرمائے, جو مجھ سے الفاظ کے اندر, متن کے اندر, ترجمے کے اندر, بیان کرنے کے اندر کوئی غلطی ہو گئی ہے, اللہ تعالیٰ اس سے ہمیں محفوظ فرمائے, اللہ تعالیٰ اس سے ہمیں درگزر فرمائے, اس کے اثرات سے آپ کو اور مجھے محفوظ فرمائے. اور میرے عزیز بھائیو, جو کچھ اس کے اندر صحیح بیان ہوا ہے وہ اللہ تعالیٰ کی فضل و مہربانی سے ہے, اللہ تعالیٰ ہمیں اس پر عمل کرنے کی توفیق عطا فرمائے. اور پھر اس کے بعد جو ہے وہ باقی زندگی ہمیں جو اس کی ہے ساری کی ساری, اللہ تعالیٰ اس پہ ہمیں اس کتاب کی روشنی کے اندر جو ہے گزارنے کی توفیق عطا فرمائے. اللہ تعالیٰ ہماری زندگیوں کے اندر, ہمارے گھر والوں کی زندگی کے اندر, اور ہمارے معاشروں کے اندر, ہمارے ملک کے اندر, اور ہماری امت کے اندر اس کتاب پہ چال چلن دوبارہ عام فرمائے, اور ہم کو پھر سے یہ حامل کتاب ہونے والی جو عظمت ہے جو اس کے ساتھ وابستہ ہے وہ ہمیں, اللہ تعالیٰ ہمیں وہ عظمت عطا فرمائے. اور اللہم ارحمنا بالقرآن العظیم واجعله لنا اماما ونورا وهدى ورحما, اللہم ذکرنا منه ما نسینا وعلمنا منه ما جہلنا وارزقنا تلاوته آناء الليل وآناء النهار واجعله لنا حجۃ یا رب العالمین. واخر دعوانا الحمدللہ رب العالمین, وجزاكم اللہ خیرا.